आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
देशमा जाने हो महा बग्ने देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा बग्ने देशमा जाने हो महा देशमा प्रति क्याको देशमा जाने हो हाम्रो स्वर्ग देशमा
la 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 la
श्रोता प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन जय मसीह अनि नमस्कार। श्रोता आज हामी बाइबल अध्ययन नहेमिया दुई अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ नहेमिया यरूसलेममा फर्कन्छन्। त सबभन्दा पहिले हामी देख्नेछौ यरूसलेममा फर्कनलाई नहेमियाको विन्ती प्रार्थना। यस अध्यायमा हामी देख्छौ कि नहेमिया राजाबाट अनुमतिको विन्ती गर्दछन्, प्रार्थना गर्दछन् र यरूसलेममा फर्कन्छन्। उसले शहरको विध्वंसको सर्वेक्षण गर्छन् र पर्खालहरू बनाउन मानिसहरूलाई उत्साहिन्छन्। नहेमिया दुई अध्याय एक पदमा भनिएको छ, एक दिन अर्तताश राजाको बीसौं वर्षको नौसान महिनामा जब उहाँको दाग मध्य तयार भयो तब मैले त्यो लगेर राजालाई टक्र्याए। राजाको अगाडि म पहिला कहिले उदास भएको थिइन। मित्र, यो कुराको ध्यान दिउ कि यस विशेष बिन्दुमा दानियलको 70 हप्ताको आरम्भ हुन्छ। आर्तजर्क्सेस राजाको विषम वर्षमा, यो अगमबाड़ीमा महत्वपूर्ण मिति हो। यो मानिस नहेमिया आनन्द दिने व्यक्ति थिए जुन हामी देख्न गइरहेका छौं। तिनी त्यस्तो किसिमको मानिस थिए जससँग बातचित गर्न र परिचय गर्न तपाई चाहनुहुन्छ। उससँग राजनैतिक नोकरी थियो, त्यो नोकरी राजाको मध्य टक्र्याउने थियो। उसको कामहरू राजा कहाँ ल्याइने कुनै पनि खानेकुराहरूको पहिले चाख्नु पर्ने थियो। उदाहरणको निम्ति राजाको अगाडि एक गिलास मध्य ल्याइन्दछ भने नहेमियाले त्यसको पहिले चाख्छ। यदि उसलाई यसबाट कुनै हान्ति वा असर हुँदैन भने तब राजाले त्यो मध्य पिउनेछ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि मध्य टक्र्याउने उसको नोकरी खतरनाक थियो। मध्य टक्राउने मानिसको नोकरी वा कामले यो कुराको माग गर्दथ्यो कि नहेमिया प्राय जसो धेरै समय राजाको उपस्थितिमा हुनुपर्छ अनि स्वाभाविक रूपले उनी राजाको मित्र बन्नेछन्। म सोच्दछु कि धेरै समय जब राजाले कुनै निर्णयहरू बनाउनु पर्दथ्यो उसले आफ्नो मध्य टक्राउनेलाई सोद्धथे। यस मामलाको विषयमा तिमी के सोच्दछौ? यसरी हामी यो मानलिन सक्छौ कि कहिलेकहीँ त्यस्तो समयमा मध्य टक्राउने एक प्रकारको सल्लाहकार वा राजाको मन्त्रीमण्डलको एक सदस्य बन्दथे। सम्भवत उसको त्यस किसिमको नोकरी वा कामको कारण नहेमिया आफ्नो कैद वा बन्धुवामा रहेथे। यो कुराको आशा गर्दै कि कुनै दिन उसले आफ्नो त्यस किसिमको ओहदा वा पदको आफ्ना जाति आफ्ना यहुदी जातिहरूलाई सहायता गर्न योग्य हुनेछन्। हुन सक्छ त्यसकारण उसले यहुदाबाट आएको एकजना यहुदी केटालाई यरूसलेमको हालखबर सोधेथे, जुन अघिल्लो दिनमा पहिलो नहेमिया एक अध्याय दुईदेखि चार पदमा देख्यौ। नहेमिया राजालाई आफ्नो विन्ती चढ़ाउन तयारी गरिरहेका थिए तर तिनी पूर्ण रूपमा तयारीमा थिएन। तर त्यो कुनै दिनमा नहेमिया चिन्तित र अफसोसमा थिए किनभने उसले यहुदामा यहुदीहरूको बारेमा खराब समाचार सुनेका थिए, पाएका थिए र यसको निम्ति नहेमिया उपवासको साथ प्रार्थनामा बड़ो शोक र बोझ सहित विलाप गरे। म सोच्दछु कि उसका आँखाहरू राता राता भएका थिए, सुनेका थिए। सधैँको जस्तो तिनी हँसी खुसीको मूडमा देखिँदैनथे, हँसिलो अनुहारमा देखिँदैनथे। त्यस किसिमको निराश चिन्तित उसलाई कहिले पनि देखिएको थिएन। सामान्यतया नहेमिया खुशी हर्षित आनन्दित व्यक्ति थिए, हँसिलो मुहारका व्यक्ति थिए। राजाले यो कुराको थाहा पाए कि नहेमियालाई निश्चय नै केही कुरा भएको छ। दुई पदमा भनिएको छ, दुई अध्यायको दुई पदमा, त्यसैले उहाँले मलाई सोध्नुभयो, बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्छ? यो हृदयको शोक बाहेक अरू केही होइन। नहेमियालाई थाहा थिएन कि उसका भावनाहरू उसका मुहारद्वारा उसका अनुहारद्वारा देखिएका थिए, प्रतिविम्बित भएका थिए। उसले आफ्ना आन्तरिक भावनालाई लुकाउन कोशिश गरेथे तर उसले त्यो छिपाउन सकेन। त्यसकारण राजाले प्रश्न गरे, तिमी किन यति उदासी देखिन्छौ? तिमी शारीरिक रूपमा बिरामी छैनौ भने त्यो हृदयको दुःख शोक हुनैपर्छ, पीड़ा हुनैपर्छ। केही कुराले तिमीलाई निश्चय नै सताइरहेको छ, मलाई भन त्यो के हो? राजाको प्रश्नमा नहेमिया अति नै धेरै डराए। तीन पदमा भनिएको छ, म साह्रै डराए र यसो भनेर जवाब दिए, राजा सदा सर्वदै अमर रहन्
तर मेरा पुर्खाहरू गाडिएको शहर उजाड भइरहेको छ र त्यसका मूल ढोकाहरू आगोले जलेका छन् भने मेरो अनुहार किन उदास नदेखिने। पहिले उसले राजालाई परम्परागत अभिवादन गरेपछि उसले ती सबै कुराहरू भनिदिए जुनले उसलाई कष्ट दिइरहेको थियो। भन्छन्, मेरा पुर्खाहरू गाडिएको शहर उजाड भइरहेको छ, त्यसका मूल ढोकाहरू आगोले जलेका छन् भने म किन उदास नहुने। चार पदमा भनिएको छ, राजाले भन्नुभयो, मबाट तिमी के चाहन्छौ। अहिले परमेश्वर यस राजाको हृदयमा काम गर्न शुरू गर्नुभयो। पाँच पदमा भनिएको छ, मैले स्वर्गीयका परमेश्वरलाई प्रार्थना गरे अनि मैले राजालाई यो जवाब दिए, हजुरलाई असल लागे र म हजुरको निगाह पात्र भएको छु भने मेरा पुर्खा गाडिएको शहरलाई पुननिर्माण गर्न मलाई यहुदामा पठाइबक्सियोस्। मित्र, नहेमियाको माग र विन्ती यही थियो कि यरूसलेममा गएर यसको पुननिर्माण गर्न सहायता गर्न सकुन्। बस यही नै उसको जीवनको इच्छा र लालसा थियो। छ पदमा भनिएको छ, आफ्नी पत्नी रानी पनि साथमा बसेको राजाले मलाई सोध्नुभयो, र तिमी कहिले फर्कन सक्छौ। मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरे। राजाले नहेमियालाई यस कामको निम्ति जान अनुमति दिए, तर उही समयमा राजा चाहन्थे कि नहेमिया फेरि फर्केर आएको। त्यसकारण उसले नहेमियालाई सोधे, यात्रालाई कति समय लाग्ला र तिमी कहिले फर्किनेछौ। यसको मतलब राजा नहेमियालाई अति नै धेरै मन पराउँथे, उसलाई सधैँको निम्ति विदा दिन चाहँदैनथे। हामी यहाँ देख्छौ कि नहेमियाले राजालाई कति दिन लाग्छ सो बताइदिए। उसले आफ्नो कार्यक्रम समय सारणी विवरण पूर्वक त यहाँ उल्लेख गरेको छैन, तर उसले यो राजालाई छोटो मिठो तरिकामा बताए, यो चाहिँ निश्चय हो। सात पदमा भनिएको छ, तब मैले राजालाई यो पनि भने, हजुरले असल लागे युफ्रेटिस पारीको प्रान्तका राज्यपाललाई यहुदाको मेरो यात्रामा मेरो सुरक्षा गरियोस् भनी आज्ञापत्र दिई बक्सियोस्। नहेमियाले महसुस गरे कि आफ्नो यात्रा कठिन यात्रा थियो, किनभने खतरनाक देशमा भएर पार गर्नुपर्ने थियो, जानुपर्ने थियो। उसले राजालाई परिचय र स्पष्टीकरण आज्ञापत्रको पनि माग गरे, ताकि आफ्नो यात्रामा ती राज्यपालहरूले सुरक्षा दिन सकुन्। आठ पदमा भनिएको छ, मन्दिरसित गाँसिएको गढीका मूल ढोकाहरू र शहरको पर्खाल र म बस्ने घरको निम्ति सत्तरीहरू बनाउन मलाई काठ पात जुटाइदिउन् भनी हजुरको शाही वनको देखरेख गर्ने मानिस आसाफलाई आदेश दिएर मलाई एउटा पत्र दिइ बक्सियोस्। राजाले मेरो विन्ती मंजूर गर्नुभयो, किनभने मेरा परमेश्वरको कृपालु हात म माथि रहेको थियो। नहेमियाले परमेश्वरलाई पूर्ण रूपमा विश्वास र भरोसा गर्दथे, तर एक सरकारी अधिकारीको रूपमा आफ्ना यात्रा अवधिभरि राजासँग आधिकारिक सरकारी सहायता माग्ने काममा कुनै उसलाई अफसोस भएन, माइन गरेनन्, कुनै आपत्ति मानेनन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, यरूसलेमको विध्वंसहरूको नहेमियाको सर्वेक्षण। नौ पदमा भनिएको छ, समयमा युफ्रेटिस पारीको प्रान्तमा राज्यपालहरू कहाँ म आइपुगे, उनीहरूलाई मैले राजाका पत्रहरू दिए। राजाले मेरो साथमा जानलाई घोडचढीहरू र सेनाका अफिसरहरू दिनुभएको थियो। यो यस्तो देखिन्छ मानौ फारसको आधा सैनिकहरू नहेमियाको यात्रामा सुरक्षा दिएका थिए। परमेश्वरले उसलाई सुरक्षा गर्न राजाको हृदय खोल्नु भएको थियो। त्यसरी उसले थाहा पाए कि परमेश्वरको हात उसमाथि छ। नहेमिया आफ्नो यात्रा बडो सुरक्षित रूपमा पूरा गरे। तपाईँले यादै होला, जब इजरायलले राजालाई आफ्नो मुलुकमा फर्कन अनुमति मागे, उसले राजालाई सुरक्षाको निम्ति माग र विन्ती गर्न चाहन्थे, तर उसले राजालाई पहिले नै भनिसकेका थिए कि परमेश्वरले उसलाई र उसका मानिसहरूलाई वास्ता ख्याल र सुरक्षा गर्नुहुनेछ, जुनको परिणाम स्वरूप उसलाई अन्तिममा सुरक्षाको सहायता माग गर्न शरम लाग्यो। इजरा डराएका थिए कि कतै राजाले यसरी प्रश्न सोध्न छन् भनेर, के तिमी परमप्रभुलाई भरोसा विश्वास गरिरहेका छैनौ त। त्यसकारण इजराले सुरक्षाको निम्ति राजालाई विन्ती गरेनन्। उसले सम्पूर्ण आफ्ना मानिसहरूलाई अहावा नदीको किनारमा भेला गरेर उपवास सहित प्रार्थना गरे, र परमेश्वरले उसलाई र उसका मानिसहरूलाई सुरक्षित रूपमा आफ्नो मुलुकमा ल्याए पनि। तर नहेमियाले विचार गरे कि सुरक्षाको निम्ति राजासँग माग गर्न उसँग सरकारी आधिकारिक अधिकार थियो, किनभने तिनी सरकारी अधिकारी थिए। मित्र, परमेश्वरले हामी सबैलाई उही तरिकाले अगुवाई गर्नुहुन्न। उहाँले इजरायललाई एउटा तरिकामा र नहेमियालाई अर्को तरिकामा डोर्याउनु भयो। उहाँले तपाईँलाई एउटा तरिकामा डोर्याउनुहुनेछ, मलाई अर्कै तरिकामा। मैले आफ्नो सेविकाईको आरम्भमा कुनै एकजना प्रचारकको नकल गर्न कोशिशद्वारा ठूलो भूल गरे। उहाँ अति नै सफल र परमेश्वरका महान जन हुनुहुन्थ्यो। एक दिन मेरो एकजना प्रोफेसरले मलाई आफ्नो घरमा लगेर राम्ररी सल्लाह र सुझाव दिनुभयो। उहाँले भन्नुभयो, हामी चाहन्छौ खास तिमी नै, तर अर्काको नक्कल गर्ने तिमी प्रचारक होइनौ। त्यस दिनदेखि मैले कसैको नक्कल गर्न प्रयत्न गरेको छुइन। अनि परमेश्वरले ती व्यक्तिहरूलाई सही समझको सहायता गरून्, कृपा गरून्, जो मेरो नक्कल गर्न कोशिश गर्छन्। मित्र, एक मानिसले अर्को मानिसको नक्कल गर्न प्रयत्न गर्नु कस्तो दयनीय कुरा हो। परमेश्वरले हामीलाई एकै नाशमा डोर्याउनुहुन्न। एज्रा आफ्नो मुलुकमा कुनै सुरक्षा सहायता बेगर फर्की गए, तर नहेमिया चाहिँ झण्डै आधा फारसी सैनिकहरूको साथमा सुरक्षामा आफ्नो मुलुकमा फर्की आए। परमेश्वरले ती दुवै तरिकाको प्रयोग गर्नुहुन्छ। दश पदमा भनिएको छ, तर इसरायलको भलो चाहने कुनै एकजना मानिस आएको छ भन्ने कुरा जब होरोनी सम्बलत र अमोनी अधोकृत तोबियाले सुने, तब उनीहरू साह्रै अप्रसन्न भए। जब नहेमिया आफ्नो लक्ष्यमा पुगे, त्यहाँ सधैँ विरोध थियो। त्यहाँ तीन व्यक्तिहरू थिए हामी भेट्न गइरहेका छौं। ती व्यक्ति थिए होरोनी सम्बलत, अमोनी तोबिया र तेस्रो चाहिँ अरबी गेसेम, जसलाई हामी पछिबाट भेट्नेछौ। यी तीन मानिसहरू परमेश्वर र उहाँका जनहरूका शत्रुहरू थिए। तिनीहरूले मन्दिरको पुननिर्माणमा बाधा दिन कोशिश गरे र अहिले तिनीहरू यरूसलेम शहरको पर्खालको पुननिर्माण छन्। जब नहेमिया आफ्नो साथ महान सुरक्षा बल, सेवक र सैनिकहरूसँग आए, त्यस मुलुकमा प्रत्येकले त्यो खबर सुने। तिनीहरू जान्न चाहन्थे कि संसारमा त्यो नहेमिया को थिए। तिनीहरूलाई भनिएको थियो कि नहेमिया फारस राजाको मध्य टक्र्याउने विशेष व्यक्ति थिए र उनी यहुदीहरूलाई सहायता गर्न आइरहेका थिए। जब यो कुरा चारैतिर फैलियो, शत्रुहरू अप्रसन्न भए। तिनीहरूले त्यो कुरा मन पराउँदैनथे। यो कुरा देख्न सधैँ चाखलाग्दो छ कि कसरी खबरको समाचारको ग्रहण गरिन्दछ। यो सामान्यतया त्यसमाथि आश्रित हुन्छ कि तपाईँ को हुनुहुन्छ। चाहे खबरहरू असल होस् या नहोस्, सुसमाचार यसका शत्रुहरूको निम्ति शुभ सन्देश होइन। एघार पदमा भनिएको छ, म यरूसलेममा पुगे र त्यहाँ मैले तीन दिनसम्म पर्खेपछि, यरूसलेममा आइपुगेपछि तीन दिनसम्म हरेक कुराको हेर विचार गर्न पर्खे। अनि बाह्र पदमा भनिएको छ, पर्खेपछि आफूसँग केही मानिसहरू लिएर राति निस्के, तर यरूसलेमको निम्ति मेरो मनमा मेरो परमेश्वरले दिनुभएको प्रेरणा मैले कसैले भनिन। म सवार भएको पशु भाइक अरू पशु मसित थिएन। यरूसलेममा आइपुगेपछि नहेमिया रातमा चुपचापसित शहरको जाँच पड़ताल गर्न निस्के, ताकि यो कुरा कसैले थाहा नपाओस्। अनि तेह्र चौध पदमा भनिएको छ, म राति बेसी ढोकाबाट बाहिर निस्के र यरूसलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका स्यालको पोखरीतिर गए। तब म फुहारा ढोका र राजाको पोखरीतिर गए, तर म सवार भएको पशुको निम्ति भित्र पस्नलाई ठाउँ पुगेन। मित्र, त्यहाँ विध्वंसमा ढुङ्गाहरू, काठहरू, माटाहरू त्यति नराम्रो गरी विनाशका रूपमा थुप्रेका थिए कि नहेमिया त्यहाँ भएर घोडा सवारीद्वारा जान सक्दैनथे। नहेमिया तल उतर्नु परेको थियो। अनि पन्ध्र पदमा भनिएको छ, यसैले म राति बेसीबाट उक्लेर गए र शहरका पर्खालहरूको निरीक्षण गरे। त्यसपछि म फेरि बेसी ढोका भएर शहरमा पसे। नहेमियाले सम्पूर्ण शहरको एक फेरो चक्कर लगाए। उसले आफ्नो निरीक्षण जाँच पड़तालको काम सिद्ध्याए। अनि सोह्र पदमा भनिएको छ, म कहाँ गए र के गरे सो अधिकारीले थाहा नपाई म फर्केर आए। अझसम्म यहुदीहरू, पुजारीहरू, भारदारहरू, अधिकारीहरूलाई वा यस कामको जिम्मा लिनेहरू कसैलाई पनि मैले केही भनेको थिइनँ। नहेमियाले परमेश्वरको काम गर्ने कुरामा बडो होशियार र असल तरिकाको प्रयोग गरे। निम्न पदहरूमा हामी देख्छौ कि नहेमियाले पर्खालहरूको पुननिर्माण गर्न उत्साह दिन्छन्। अहिले नहेमियाले उचित निरीक्षण र सर्वेक्षण गरिसकेपछि उसले एक सभा बोलाए, आयोजना गरे। सत्र र अठार पदमा, त्यसपछि मैले तिनीहरूलाई भने, तिमीहरू हाम्रो दुर्दशा जान्दछौ। यरूसलेम उजाड भएको छ, त्यस मूल ढोकाहरू आगोले भस्म भएका छन्। आओ, हामी यरूसलेमको पर्खालको पुननिर्माण गरेर हाम्रो निन्दा हटौं। परमेश्वरको कृपालु हात कसरी ममाथि परेको थियो, राजाले मलाई के भन्नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिए। तिनीहरूले जवाब दिए, हामी पुननिर्माण काम शुरू गरौं। यसैले तिनीहरूले उत्साहपूर्वक यो असल काम शुरू गरे। नहेमियाले अगुवाहरूको मिटिङ राखे र उसले तिनीहरूलाई भने कि कसरी परमेश्वरले अगुवाई गर्नुभयो। उसले तिनीहरूलाई आफ्नो तमाम कुराको, आफ्नो बोझ र दर्शन र कसरी राजाबाट उसले यो कामको निम्ति अनुमति पाए र किन उनी यरूसलेममा आए, उसले सम्पूर्ण शहरको निरीक्षण जाँच गरेका सबै कुराको बारेमा बताए। उसले तमाम परिस्थितिको थाहा पाएर उसले त्यो झुण्डहरूलाई भने, हामी पुननिर्माणको काम शुरू गरौं। परमेश्वर हामीसँग हुनुहुन्छ र तिनीहरू सबैले उसका कुराहरूको बडो उत्सुकतापूर्वक प्रतिक्रिया जनाए, मान लिए र साथ दिने वादा गरे। नहेमिया खास अगुवा, परमेश्वरद्वारा प्रेरित अगुवा थिए। त्यहाँका अगुवाहरूले यस नहेमिया साधारण मानिसको कुरा मान लिए, स्वीकार गरे। तिनीहरूले यस मानिसको अगुवापनको स्वीकार गरे र काम गर्न आरम्भ गरे। 19 पदमा भनिएको छ, तर होरोनी सबलत र अमोनी अधिकृत तोबिया र अरबी गेसेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्ला गर्न लागे, तिमीहरू के गरिरहेछौ? के यो राजाको विरूद्धमा गरेको विद्रोह होइन र? यहाँ हामी ती तीन शत्रुहरूलाई देख्छौ, अनि यी तीन शत्रुहरूले यहुदीहरूलाई निरुत्साह गर्न प्रयत्न गर्छन्। सामान्यतया गिल्ला नै असल विधि तरिका हो जुन शत्रुहरू प्रयास गर्छन्। जब म ख्रिस्टमा विश्वास गरे, मैले आफ्नो जीवनमा सबभन्दा ठूलो निरुत्साह झेल्नु परेको थियो, त्यो थियो गिल्ला। प्रत्येक मेरा साथीहरूले, छिमेकीहरू र आफन्तहरू त के परिवारले पनि मलाई गिल्ला गर्ने गर्थे, किनकि तिनीहरूले थाहा पाए कि म विश्वासी बने र तिनीहरूको चाल र रीतिमा कहिले पनि चल्दिनथे। मित्र, म तपाईँलाई भन्छु, त्यो गिल्ला मेरो निम्ति ठूलो निरुत्साहको कुरा थियो। यो कुराको याद राखौं, यदि तपाईँले प्रभुमा विश्वास गर्नुभएको छ र तपाईँ अति नै आत्मिक स्वभावको हुनुहुन्छ भने शैतानले तपाईँले निरुत्साह गर्न कुनै मानिसहरूलाई गिल्ला गर्न, मजाक गर्न प्रयोग गर्छन्। तपाईँ अति नै निराश र निरुत्साहको अनुभव गर्नुहुनेछ। त्यो नै नहेमियाको अनुभव थियो। ती दिन शत्रुहरूले सहरको पर्खाल र चोकहरू पुननिर्माण गर्नबाट निरुत्साह गर्न गिल्लाको साधन प्रयोग गरे। 20 पदमा भनिएको छ, तर मैले उनीहरूलाई यो जवाब दिए, स्वर्गीयका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी उहाँका दासहरू पुननिर्माणको काम शुरू गर्दछौ, तर यरुसलेममा तिमीहरूको केही भाग दाबी वा परम्पराको अधिकार छैन। हेर्नुहोस् नहेमियाको उत्तर, उसले भने, यहाँबाट हट, हाम्रो काममा धक्का नदेऊ, हामी काम गर्नेछौ, हामीसँग यसमा परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई सफलता दिनुहुन्छ। ओ, यो कति अद्भुत कुरा हो कि परमेश्वर वास्तवमा तिनीहरूसँग हुनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 470 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679, 98 470 35 679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।